आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Santi Dili Prabhu
श्रोता मित्र, आज पनि हार्दिक स्वागत छ यहाँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा। आज हामी बाइबल अध्ययन एफिसी 6 अध्याय 13-18 पदबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ सिपाहीको सुरक्षा। अघिल्ला कार्यक्रमहरूमा हामीले मण्डली अर्थात विश्वासी सिपाही हो भन्ने विषय अन्तर्गत देखेका थियौं सिपाहीको सम्बन्ध, सिपाहीको शत्रु। आज हामी देख्नेछौ सिपाहीको सुरक्षा। आउनुहोस् एफिसी 6 अध्याय 13 पद हेर्दै अगाडि बढौं। यसै कारण परमेश्वरका सारा हात हतियारहरू उठाऊ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हौ। हामीले हाम्रो शत्रु चिनिसकेको छौ। अहिले पाउले सशस्त्र भण्डार अर्थात हतियार घरको चिन्हलाई आरम्भ गर्छन् जुन सुरक्षाको निम्ति उपलब्ध छ। कही पनि विश्वासीहरूलाई आक्रमण गर्दै बढ्न आग्रह गरिएको छैन। यो सम्पूर्ण खण्डको चाबी यो कथन हो, खड़ा हो। बाइबलले यात्री, परदेशी, मुसाफिरको रूपमा विश्वासीको बारेमा बताउँछ। यात्रीहरूको रूपमा, परदेशी, मुसाफिरको रूपमा हामी संसारमा भएर हिँड्नु पर्दछ। साक्षी गवाहीको रूपमा बाइबलले हाम्रो बारेमा बताउँछ र हामी संसारको अन्तसम्म जानुपर्छ। धावकको रूपमा हामी कुद्नु, दगुर्नु पर्दछ। हामीले आफ्नो लक्ष्य येशूमाथि राख्दै दगुर्नु पर्दछ, कुद्नु पर्दछ। हिब्रू 12 अध्याय 1 र 2 पदले भन्छ, हाम्रो सामु राखिएको त्यो दौड़ धीरजसँग दगुरौं, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै। तर जब बाइबलले हाम्रो बारेमा युद्ध गर्नेवालाको रूपमा बताउँछ, यसले यो भन्छ कि हामीले खड़ा हुनु पर्दछ, न कि लड़ाई गर्नु। मित्र, युद्ध कहीं कतै रक्सी जाँडको भट्टीमा, नाइट क्लबमा, माफिया गिरोह काम गर्ने जग्गामा वा कुनै अनैतिक, भ्रष्ट, घृणित काम हुने स्थानमा आत्मिक युद्ध हुँदैन। आत्मिक युद्ध त्यस स्थानमा हुन्छ जहाँ परमेश्वरको वचन प्रचार गरिन्छ, जहाँबाट सुसमाचार गइरहेको छ। त्यो नै युद्ध रेखा हो। त्यहाँ नै शत्रु शैतान काम गरिरहेको छ। मित्र, मलाई लाग्छ कि हामीले कहिले कहिले पनि आक्रमण गर्नु हुँदैन। बरु आज्ञा यो छ, उभिन्ने, खड़ा हुने। बरु शैतानले नै आक्रमण गर्दछ। हामीलाई आज्ञा हो, खड़ा हो। अनि पद 14 र 15 लेखिएको छ, यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लगाएर खड़ा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। यसकारण खड़ा हौ। यो चौथो पल्ट हो कि उसले विश्वासीलाई अर्ती दिन्छन्। खड़ा हो। यो मात्र एक स्थान हो जहाँ यहाँ म देख्दछु कि पाउल कमाण्डर जस्तै बोलिरहेका छन्। पहिले चाहिँ उसले भन्यो, म तिमीहरूलाई विन्ती गर्दछु। अहिले ऊ उभिन्नलाई आज्ञा दिन्छन्। हामी खालि खड़ा भई उभिरहेको स्थितिमा, स्ट्यान्डिङ पोजिसनमा मात्र हुनु हुँदैन, तर उही समयमा हामीसँग आफैलाई रक्षा गर्ने केही निश्चित हतियारहरू हुनुपर्छ। हामी शैतानको धूर्त युक्तिहरूद्वारा पराजित गरिनु हुँदैन। हामी त्यसको आक्रमणको लागि तयारी हुनुपर्दछ। तिमीहरूका कम्मर सत्यताले कस्छ। प्राचीन समयमा केवल हाम्रो मुलुक नेपालमा मात्र होइन, अरू मुलुकहरूमा पनि सिपाहीको वर्दीलाई एक ठाउँमा राख्न आफ्नो कम्मर वरिपरि पटुका कस्दथे, पटुका बाँध्दथे। यो अति नै महत्वपूर्ण थियो। तपाईंलाई सत्यताको बताउनु नै पर्दा, यदि पटुका गुमाइयो भने हरेक कुरा गुम भएको समान हुन्थ्यो। दौरा यताउता फरफराउँदथ्यो, सुरुवाल झर्दथ्यो। हामी यस्तो कुरा सर्कसमा, कमेडीमा देख्ने गर्छौ। दर्शकहरूले हास्य कलाकार आपसमा कुस्ती गर्दा तिनीहरूको पेन्ट झरेको, तिनीहरूको सुरुवाल झरेको देख्छन्। तब तिनीहरू हाँस्दछन्। यो हाँस उठ्दो कुरा देखिन्छ, तर यो युद्धमा हाँस उठ्दो कुरो होइन। हामीलाई भनिएको छ कि पश्चिमको इतिहास अनुसार अतीतमा महान युद्ध चलाक सेनापतिद्वारा जितिएको थियो, जसले आफ्ना सैनिकलाई आफ्ना शत्रु सुतिरहेको बेला तिनीहरूको पेटीहरू काट्न भनियो, पटुका काट्न भनियो। अर्को बिहान शत्रु सैनिकहरूले आफ्नो पेन्ट सम्हाल्दा ओर्दै तिनीहरू आफ्ना बन्दुक चलाउन योग्य भएनन्, त्यसकारण तिनीहरूले युद्ध हारे। हामीलाई शत्रुको सामनामा कम्मरहरू सत्यताले कस्न भनिएको छ।
सत्यता नै त्यस्तो एक कुरा हो जुनले हरेक कुरा एक ठाउँमा बाँध्दछ। सत्य के हो? परमेश्वरको वचन। हामीलाई त्यसको व्यक्तिको आवश्यक छ जसले परमेश्वरको वचन बाहिर दिन्छ, अनि त्यो परमेश्वरको वचन जस्तो बाइबलमा लेखिएको छ बिल्कुल त्यो नै हुनुपर्छ, न कि फेरबदल वा शास्त्र बाहिरका कुरा। आज हामीसँग धेरै मानिसहरू छन् जसले आफ्ना गवाईहरू दिएका छन्। तिनीहरूमा फुटबल खेलाड़ी, टेनिस खेलाड़ी, बेसबल खेलाड़ी, सिने स्टारहरू, टीभी स्टारहरू, अनि तिनीहरूमध्ये धेरै बाइबलको त्यति धेरै जान्दैनन्। हामीलाई त्यस्तो मानिसको आवश्यक छ जसको कम्मर सत्यताको पटुकाले बाँधिएको छ। तिनीहरूले परमेश्वरको वचनको जान्न आवश्यक छ। तिनीहरू सत्यताको पटुकाले आफ्नो कम्मर कसेका छैनन् जुन परमेश्वरको वचन हो। यो हात हतियारका हरेक गोटाले वास्तवमा ख्रिष्टको बताउँदछ। हामी स्वर्गीय स्थानहरूमा, आकाशीय स्थानहरूमा ख्रिष्टसँग छौं र हामीले यहाँ हाम्रो संसारिक अर्थात पृथ्वीको हिँडाइमा ख्रिष्टको पहिरन आवश्यक छ। उहाँ मात्र सत्य हुनुहुन्छ र हामीले उहाँलाई हाम्रो जीवनहरूमा लगाउनु पर्छ, पहिरिनु पर्छ। ख्रिष्ट येशूलाई महिमा नदी कुनै साक्षी गवाई दिनु हुँदैन। त्यहाँ धेरै गवाईहरू छन् जसले व्यक्ति विशेषको महिमा गर्दछ, जस्तो कि म महान खेलाड़ी थिएँ वा म महान कला भएको मानिस थिएँ, म महान गायक थिएँ र अहिले म मेरो महान कला सिपलाई येशूलाई दिइरहेको छु। अनि यसको लागु यो हो, आफ्नो झुण्डमा मलाई पाउने कुरामा उहाँ भाग्यमान हुनुहुन्छ। मित्र, यदि तपाईँले उहाँलाई पाउनु भएको छ भने तपाईँ भाग्यमान हुनुहुन्छ। जब उहाँले तपाईँलाई पाउनुभयो, उहाँले त्यति महान कुरा पाउनु भएन, अनि जब उहाँले मलाई पाउनुभयो, उहाँले त्यति महान कुरा पाउनु भएन। हामी यस्तो सोच्ने गर्दछौ कि संसारको नजरमा हामी महान हुन आवश्यक छ। अह, हामीलाई सत्यताले हाम्रो कम्मर कस्नु नै आवश्यक कुरा हो, ताकि हामी ख्रिष्टलाई महिमा दिन सकौं। ख्रिष्ट सत्य हुनुहुन्छ, केवल सत्यले मात्र त्रुटिको भेट्न सक्छ। दोस्रो कुरा भनेको छ, धार्मिकताको कवच धारण गर। ख्रिष्ट नै विश्वासीको धार्मिकता हुनुहुन्छ, तर म यो पनि सोच्दछु कि यसमा विश्वासीको व्यावहारिक धार्मिकताको सम्मिलित गर्दछ। यो कुरामा स्पष्ट छ कि आत्मा धर्मीहरू स्वधार्मिकताको गन्ध फोहोर पोषकहरू छाती पाताको वा कवचको रूपमा व्यर्थ छ, अनुपयोगी छ। तर म यो सोच्दछु कि त्यसको मुनि त्यहाँ त्यस्तो हृदय र विवेक हुनुपर्छ जुन परमेश्वरसँग सही छ। केवल ख्रिष्टको धार्मिकताले मात्र विश्वासीलाई मानिस र परमेश्वरको सामने खड़ा हुन योग्य बनाउनेछ। तर सुरक्षित गरिने हृदय त्यस्तो हृदय हुनुपर्छ जुनले विश्वासीलाई निन्दा गरिरहेको हुनुहुँदैन। जीवनमा पाप हुने कुरा अति नै भयानक डरलाग्दो स्थिति हो। जब हामी युद्धमा छौं, हामी कहिले पनि यस तरिकामा जित्दैनौ। त्यसपछि तेस्रो कुरा भनेको छ, पन्ध्र पदमा, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। खड़ा हुनको निम्ति जुत्ताहरू अत्यावश्यक कुरा हो, तिनीहरूले आधार वा जगको बताउँदछ। हामीलाई असल र ठोस स्थिर आधार जगको आवश्यक छ। मित्र, यो संसारमा हाम्रो जग्गा आधार ख्रिष्ट हुनुहुन्छ। तपाईँ र मेरो खुट्टा त्यो चट्टानको जगमा अडिनु पर्दछ जो येशू ख्रिष्ट हुनुहुन्छ। हामी ख्रिष्टले पहिरिनु पर्छ। ओ, आज हामीलाई उहाँको कति धेरै आवश्यक छ। जब हामी यो अन्धकारयुक्त भ्रष्ट संसारलाई र यो संसारको अन्धकारमा आत्मिक दुष्टताको सामना गर्छौं, अनि 16-18 पदमा लेखिएको छ, साथै विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाऊ र पवित्र आत्माको तरवार ल्याऊ जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूको निम्ति प्रार्थना गरिरह। श्रोता, विश्वासीको कवच आत्मिक कवच हो, किनभने हामी आत्मिक शत्रुको विरूद्ध युद्ध गर्दछौं। हामी त्यस कवचमा खड़ा हुनुपर्दछ र त्यो कवच जीवित ख्रिष्ट हुनुहुन्छ। शैतान स्वयंले अय्युबको पुस्तकमा भन्दछ कि कसरी परमेश्वरले आफ्ना जनहरूलाई रक्षा गर्नुहुन्छ। त्यसले भन्यो अय्युब 1:10 के तिनलाई तिनका घराना र तिनका सबै धन सम्पत्तिलाई तपाईले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? आज परमेश्वरले हाम्रो लागि त्यस रक्षाको प्रदान गर्नुभएको छ, त्यस कवचमा रक्षाको उपलब्ध गराउनु भएको छ। यहाँ पहिलो कुरा भनिएको छ, यी सबै बाहेक विश्वासको ढाललाई उठाऊ। ढालले सबै कवचको ढाक्दथ्यो। यो ढालले चाहिँ ढोका जति ठूलो आकारको ढालको उल्लेख गर्दछ। यो पैदल सेनाको ठूलो ढाल थियो। सिपाही त्यसको पछाडि उभिन्दथ्यो र पूर्ण रूपमा बाणबाट तीरबाट सुरक्षित हुँदथ्यो। ख्रिष्ट दुवै उद्धारको ढोका र बाहिरबाट शत्रुबाट विश्वासीलाई रक्षा गर्ने ढोका हुनुहुन्छ। यो नै युहन्ना 10 अध्यायमा खास तस्विर हो। ख्रिष्ट दुवै उद्धार र सुरक्षा हुनुहुन्छ। विश्वासले हामीलाई ढोकामा प्रवेश गर्न सामर्थ्य बनाउँछ। युहन्ना 10 को 9 पदमा प्रभु येशूले भन्नुभयो, ढोका म नै हुँ, कोही मबाट पस्यो भने उसले मुक्ति पाउनेछ अनि भित्र बाहिर जानेछ अनि खर्क पाउनेछ। त्यो उद्धार हो। सुरक्षाको बारेमा नि के? विश्वासले हामीलाई उहाँको हातहरूमा सुरक्षित रूपमा राख्छ। युहन्ना 10 अध्याय 27 28 पदमा येशू प्रभुले भन्नुभयो, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु अनि तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिनेछु र तिनीहरू कहिले नष्ट हुने छैनन्, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छन्। विश्वासले हामीलाई येशूमा पकड बनाइराख्न सामर्थ्य बनाउँछ। विश्वासले हामीलाई येशूमा पकड बनाइराख्न समर्थ बनाउँछ। विश्वासले हामीलाई त्यो ढालको पछि उभिन समर्थ बनाउँछ जुनले दुष्टका सबै अग्निबाणहरू निभाउँदछ। मित्र, मैले ढालको बारेमा केही कुरा भर्खरै भनिसकेको छु। पाउलको समयमा भएको ढाल ठूलो आकारको हुन्थ्यो। हामीले परमेश्वरमा राखेको विश्वास चाहिँ हाम्रो ढाल हो। यदि हामी त्यस ढाल मुनि छिप्पिन्छौं भने शैतानका अग्निबाणद्वारा हामीलाई कतैबाट पनि हानि पुर्याउन सक्दैन। त्यसका अग्निबाणहरू चाहिँ डर, सन्देह, निराश, अविश्वास हुन्। जब जब हाम्रा जीवनमा यस्ता कुराहरू हाम्रा जीवनमा आउँछन्, हामीले विश्वासको ढाल उठाउन सक्छौ। ग्रीक थल सेनामा सशस्त्र सिपाहीहरूले आफूसँगै त्यो ठूलो ढालहरू लिएर अगाडि युद्धमा बढ्थे। युद्धमा त्यो ढालको पछि लुक्थे। जब शत्रुहरूले यताउताबाट बाणहरू हान्थे, ढालको पछि उभिएको सिपाहीलाई केही पनि हानि हुँदैनथ्यो र सुरक्षित राख्दथ्यो। जब शत्रुका सबै बाणहरू तीरहरू सकिन्थे, तब तिनीहरू अगाडि बढेर विजय गर्थे। त्यही नै दुष्टको अग्निबाणको विरूद्धमा उभिने तरिका हो। अनि अर्को कुरा भनिएको छ, मुक्तिको टोप लेऊ। टोपले शिरलाई रक्षा गर्छ र परमेश्वरले मानिसको दिमागको पनि अपील गर्नुहुन्छ। म जान्दछु कि उहाँले हृदयलाई अपील गर्नुहुन्छ, तर उहाँले बौद्धिकताको पनि अपील गर्नुहुन्छ। शास्त्रमा परमेश्वरले मानिससँग बहस तर्कको प्रयोग गर्नुहुन्छ। यसैया 1 अध्यायको 18 पदमा लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, आओ हामी बसेर आफ्ना कुराहरू छलफल गरौं। तिमीहरूका पाप सिन्दुरे रंगका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्, गाढा राता रंगका भए पनि ती ऊन जस्तै हिउँ जस्तै हुनेछ। प्रेरित 24 अध्यायको 25 पदमा लेखिएको छ, पाउले धार्मिकता स्वयं र पछि हुने भावी इन्साफको बारेमा बहस गर्दा फेलिक्स डराए र यसो भने, अहिले भइगयो, फुर्सदको बेलामा म तलाई बोलाउला। पाउले फेलिक्ससँग बहस गर्दा उसले त्यस मानिसको दिमाग साथै त्यस मानिसको हृदयको अपील गरे। रोमी 10 अध्यायको 17 पदले भन्छ, यसैले विश्वास सुनाईबाट र सुनाई चाहिँ ख्रिष्टको वचनबाट आउँछ। एकजना लिबरल प्रोफेसरले मलाई भनेथ्यो, विश्वास अन्ध्यारोमा उफ्राइयो। त्यो कति पनि सत्य होइन। परमेश्वर तपाईंलाई अन्ध्यारोमा उफ्रन हाम फाल्न भन्नुहुन्न। भन्नु नै पर्ने हो भने, यदि यो अन्ध्यारोमा उफ्राई हाम फालाई हो भने यसलाई नल्याऊ। परमेश्वर चाहनुहुन्छ कि तपाईँ ज्योतिमा हाम फालेको उफ्रेको। परमेश्वरसँग तपाईँको निम्ति ठोस स्थिर जग छ। त्यो कति अद्भुत छ। ख्रिष्ट पापीको उद्धार हुनुहुन्छ, यसमा उहाँले नै महिमा गर्नुहुन्छ। टोपको शिरमा भएको प्वाक ख्रिष्ट हुनुहुन्छ, उहाँ हाम्रो निम्ति उद्धार बन्नुभएको छ। मती एकको एक्काइस पदमा लेखिएको छ, तिनले एउटा पुत्र जन्माउनेछ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनभने उसले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ। अरू त के, उहाँको बेतलेमको जन्म भन्दा पहिले, स्वर्गीय भन्दा पहिले उद्धारकर्ताको रूपमा उहाँलाई चिन्हित गरियो। पाउले यो टोपको उद्धारको सम्बन्धमा अर्को पत्रमा पनि उल्लेख गर्छन्, पहिलो थिस्लोनिकी 5:8 पदमा, तर हामी चाहिँ जो दिनकाहरू हौं विश्वास र प्रेमको कवच अनि मुक्तिको आशा रूपी टोप पहिरेर सचेत रहौं। अहिलेसम्म उल्लेख गरिएका सम्पूर्ण हतियारहरू रक्षाको लागि हुन्। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ? हरेक कुरा व्यक्ति विशेषको सामनेको वा अगाडिको लागि हो, उसको पछाडिको लागि कुनै सुरक्षा छैन। पछि हट्ने वा वापसीको लागि कुनै कुराको प्रदान गरिएको छैन। मलाई विश्वास गर्नुहोस्, वापस हुने पछि हट्ने ख्रिस्टियन निश्चय नै शत्रुको निम्ति सजिलै निशाना हुन सक्छ। शत्रु उसमाथि चढ़ाई गर्न सक्छ। अहिले हामीसँग आक्रमणको लागि दुई हात हतियारहरू छन्। पहिलो चाहिँ परमेश्वरको वचन हो, जुनलाई आत्माको तरवार भनिन्छ। हिब्रू 4:12 पदमा लेखिएको छ, किनकि परमेश्वरको वचन जिउँदो प्रभावशाली र द्विधारे तरवार भन्दा पनि लाग्ने हुन्छ, जसले प्राण र आत्मालाई जोड्ने र मासीलाई पनि अलग गर्ने गरी छेड्दछ, हृदयका विचारहरू र मनसायहरूलाई छुट्याउने हुन्छन्। ख्रिष्ट परमेश्वरको जीवित वचन हुनुहुन्छ। उहाँले आफ्नो परीक्षाको घड़ीमा शैतानलाई सामना गर्न परमेश्वरको वचनको प्रयोग गर्नुभयो। प्रकाश 1:16-19 पद अनुसार अर्मगदोनको युद्धमा उहाँको मुखबाट धारिलो द्विधारे तरवार निस्कन्छ। उहाँले त्यस तरवारले विजयको प्राप्त गर्नुहुनेछ। त्यो के हो? त्यो परमेश्वरको वचन हो। आज हाम्रा मुखबाट त्यो धारिलो तरवार निस्कनुपर्छ। परमेश्वरको वचन आक्रमणको शक्तिशाली हतियार हो। तपाईं र मैले त्यसको प्रयोग गर्नुपर्छ। आक्रमणको हाम्रो दोस्रो हतियार हो प्रार्थना। लेखिएको छ 18 पदकको दोस्रो खण्डमा, सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर। आत्मामा प्रार्थना गर्नु भनेको हाम्रा सारा शारीरिक जरूरतका सूची उहाँलाई भनिदिनु होइन। यसको मतलब हो तपाईँ र मैले हाम्रा शत्रुको थाहा गरेर आत्मिक साधनहरूको लागि परमेश्वरलाई पकड्नु हो। हामी त्यो आत्मिक कुराको लागि परमेश्वरलाई पकड्नुपर्छ, ताकि हामी परमेश्वरको सम्पूर्ण सारा पूर्णताले भरिन सकौं। पाउल यहाँ प्रार्थना र अन्तर्विन्ती बीच भिन्नता देखाउँछन्। प्रार्थना सबको हो, सबैको हो भने अन्तर्विन्ती विशेष वा निश्चित कुराको दर्शाउँछ। सम्पूर्ण प्रभावशाली प्रार्थना आत्मामा हुनुपर्छ।
Thank you.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।